Περίπου είναι η Τζέμιση. Προβοκάσει σε όσο το μέρο έχει εκμάθει. Προβοκώ να μαζέ ας ζητήσουμε φαλάκι. Σα με νικαλέ ράουνα βαίκουσα. Ανή... Ήσαι έκδο μόντα πούρνα σε. Ανή λαϊβάνα βαίκουσα. Κι αμίσε. Μόλα πόλου σταν δίνου πάρσα αμλέ. Ανή ήσαι κάμπρα σούρον σε βανέ αμίσε. उहाँको नाममा जब विश्वासीहरू जुट्छ अनि यहाँ यो ठाउँमा भनेको चाहिँ यहीँ सर्दी सङ्गति मण्डली भवनमा हो अनि अहिले चाहिँ हामी बिहिबार बिहिबार जुट्दाखेरि र साथै दिदीबहिनीहरू शनिबार शनिबार पनि जुट्दाखेरि त्यो बेलामा चाहिँ हामीले अरू कुनै कुरालाई पनि त्यो समय चाहिँ चोर्न दिनु हुँदैन सैतानले त चोर्न खोजिरहन्छ हाम्रो असल भाग चोर्न खोजेको हो उसले हामीलाई नोक्सानी पार्न खोजेकोले तर हामीले चाहिँ दिनु हुँदैन लडाईँ नै हो अनि त्यसैले तपाईँहरू आउनुभएको छ अनि सँगै मिली हामी परमेश्वरको वचन हामी अध्ययन गर्नेछौँ अनि हामी चाहिँ पल्टाउँ पहिलो यूहन्नाको तीन अध्यायमा आज पहिलो यूहन्ना अध्याय तीन अनि गएकोलाई पनि धन्यवाद छ सुस्मितालाई एकदेखि दस पदहरू पढ्नेछौँ पहिले यूहन्ना तीनको एकदेखि दस म सरस्वती पढ्नेछु अनि तपाईँहरू पनि आफ्नो बाइबलमा पछ्याउनु होला हेर त पिताले हामीलाई कस्तो किसिमको प्रेम प्रदान गर्नुभएको छ हामी परमेश्वरका सन्तान कहलिँदछौँ यसै कारण संसारले हामीलाई चिन्दैन किनभने यसले उहाँलाई चिनेन प्रियहरू हो अहिले त हामी परमेश्वरका सन्तान छौँ अनि हामी के हुनेछौँ सो अहिलेसम्म प्रकट भएको छैन तर हामी जान्दछौँ जब उहाँ देखा पर्नुहुनेछ तब हामी उहाँ जस्तै हुनेछौँ किनकि हामी उहाँलाई उहाँ जस्तो हुनुहुन्छ त्यस्तै देख्नेछौँ अनि उहाँमा यो आशा राख्ने हरेक मानिसले जस्तो उहाँ शुद्ध हुनुहुन्छ त्यस्तै गरी आफूलाई शुद्ध पार्दछ हरेक जसले पाप गर्दछ त्यसले व्यवस्था पनि भङ्ग गर्दछ किनकि व्यवस्था भङ्ग गर्नु नै पाप हो अनि तिमीहरू जान्दछौ हाम्रा पापहरू हरण गर्नलाई उहाँ प्रकट हुनुभयो अनि उहाँमा पाप छैन हरेक जो उहाँमा रहन्छ उसले पाप गर्दैन हरेक जसले पाप गर्दछ त्यसले उहाँलाई देखेको छैन न त उहाँलाई चिनेको छ यी साना नानीहरू हो कुनै पनि मानिसले तिमीहरूलाई धोका दिन नपाओस् जसले धार्मिकताको काम गर्दछ ऊ धर्मी हो जसरी उहाँ पनि धर्मी हुनुहुन्छ जसले पाप गर्दछ त्यो शैतान बाटोको हो किनकि शैतानले सुरुदेखि नै पाप गर्दै आएको छ शैतानका कामहरू नष्ट पार्नलाई नै परमेश्वरका पुत्र प्रकट हुनुभयो नौ पद हरेक जो परमेश्वरबाट जन्मेको छ उसले पाप गर्दैन किनकि उहाँको बीउ उसमा रहन्छ र उसले पाप गर्न सक्दैन किनभने ऊ परमेश्वरबाट जन्मेको हो परमेश्वरका सन्तान र शैतानका सन्तान यसैबाट प्रकट हुन्छन् हरेक जसले धार्मिकताको काम गर्दैन त्यो परमेश्वरबाटको होइन र त्यो पनि होइन जसले आफ्नो भाइलाई प्रेम गर्दैन अनि यो खण्डबाट हामीले अहिले चाहिँ हामी पहिलो तीनवटा पदहरू अध्ययन गर्नेछौँ पहिलो पदलाई हामी फेरि हेर्नेछौँ तर पहिला हामीले चाहिँ यो पहिलो यूहन्नाको पत्र चाहिँ अलिअलि हेर्दै आएका पनि हौ अनि यो पत्रले चाहिँ परमेश्वरको नानीहरूलाई सम्बोधन गरिरहेको छ परमेश्वरको छोरा छोरीहरूलाई अनि यो पत्रमा चाहिँ परमेश्वरले हामी पितासँग कसरी हिँड्ने उहाँको ज्योतिमा उहाँको प्रेममा उहाँको आज्ञा पालन गर्दै त्यो सिकाउँदैछ अनि यो पत्रले चाहिँ हामीलाई यो सङ्गतिमा हिँड्न खोज्दाखेरि हामीलाई बाधा दिने कुराहरूको पनि चेतावनी दिएको छ यहाँ चेतावनी के को दिएको छ भने संसारको सबभन्दा पहिला चाहिँ संसारले हामीलाई संसारको प्रेमले चाहिँ हामीलाई परमेश्वरको सङ्गतिबाट हामीलाई अन्यत्र लान्छ त्यो चाहिँ हामीले दुई अध्यायको पन्ध्र सोह्र सत्र पदहरूमा अध्ययन गर्छ अनि त्यसपछि झुटा शिक्षाले पनि हामीलाई चाहिँ बाटो बिराउन लगाउँछ अनि त्यो चाहिँ हामीले खास यहाँ अध्ययन गरेको छैन आज चाहिँ मैले त्यसलाई फर्कमा त्यो तीन अध्यायमा गर्छु त्यो कुनै बेला गर्नु त्यो चाहिँ अठारदेखि उन्तिस पदहरू हो तर अहिले यहाँ आएर चाहिँ हामीलाई चाहिँ परमेश्वरको सन्तानहरु को वर्तमान अनि भविष्यको बारेमा चाहिँ यहाँ बताएको छ। अनि पहिलो पद चाहिँ यसरी सुरु हुन्छ, हेर त पिताले हामीलाई कस्तो किसिमको प्रेम प्रदान गर्नुभएको छ, हामी परमेश्वरका सन्तान कहलिँदछौँ, यसै कारण संसारले हामीलाई चिन्दैन किनभने यसले उहाँलाई चिनेन। अनि पहिलो कुरा चाहिँ मैले यहाँ यस पदबाट बाँड्न चाहेको चाहिँ के हो भने, साँचो क्रिस्चियनहरू चाहिँ परमेश्वरका सन्तानहरू हुन्। पहिलो कुरा चाहिँ यही हो, साँचो क्रिस्चियनहरू चाहिँ खालि एउटा धर्म मात्र लिएको होइन, उनीहरू एउटा संगठनमा आबद्ध भएको मात्र होइन, एउटा संस्था जोइन गरेको मात्र होइन, तर परमेश्वरले परिवारको सदस्य हुन्। यो सुन्दर कुरा चाहिँ यो एक पदले चाहिँ जोड दिइएको छ। अनि यो शब्द जुन सन्तान भनेको छ, परमेश्वरको सन्तानहरू, यो शब्द चाहिँ ग्रिक भाषामा चाहिँ टेक्निया, यसको माने चाहिँ यो चाहिँ प्यारो गरेर बोलाइने शब्द हो, बाबु नानी भन्ने शब्द हो, जस्तो तपाईँले आफ्नो छोराछोरीलाई सायद अथवा अन्य त्यस्तै केही प्यारो गरिकन बोलाउने शब्द प्रयोग गर्नुहुन्छ। अनि यो शब्दको माने चाहिँ सबिक माने चाहिँ जन्मेको हो। अनि त्यसैले यहाँ परमेश्वरको सन्तान भनेपछि परमेश्वरका जन्मेकाहरू, परमेश्वरबाट जन्मेकाहरू अर्थात् परमेश्वरको सन्तान। अनि यसबाट त्यसैले बुझिन्छ कि परमेश्वरसितको सम्बन्धको कुरा गरिरहेको छ। कस्तो सम्बन्ध? एउटा चाहिँ एकदम नजिकको सम्बन्ध सन्तान भन्न सार, अनि अर्को चाहिँ एकदम न्यानो पनि सम्बन्ध हो सन्तान भन्न सार, होइन त? सन्तान भनेपछि त सम्बन्ध त्यस्तो हुनुपर्छ, नजिकको अनि न्यानो। नजिकको किनभने यिनीहरूले, यी व्यक्तिहरूले, साँचो क्रिस्चियनहरूले परमेश्वरलाई व्यक्तिगत रूपमा चिन्छ, सुने मात्र होइन, अरे अरे मात्र होइन, उनीहरूले परमेश्वरलाई बुवा भन्न सक्छ। तपाईँले सक्नुहुन्छ साँच्चै नै, सिको गरेर मात्र होइन तर साँच्चै नै, अब्बा पिता म तपाईँकै हुँ, म तपाईँ जस्तै हुन सकौँ जस्तो अहिले गाएँ। अनि यो नजिकको सम्बन्ध हो, तर नजिक मात्र होइन, यो न्यानो सम्बन्ध पनि हो, अर्थात् परमेश्वरको प्रेमको न्यानो सम्बन्धमा छिरेकाहरू हो। किनभने यो पदले भन्छ, हेर त पिताले हामीलाई कस्तो किसिमको प्रेम प्रदान गर्नुभएको छ। पहिलो कुरा, परमेश्वरको प्रेम चाहिँ हामीलाई प्रदान गरिएको, यो हामी लायक थिएन पाउनलाई, उहाँले हामीलाई नलायकहरूलाई हामीलाई चाहिँ प्रेम गर्नुभयो। कहिले सोच्नुभयो यसरी, किन मलाई परमेश्वरले प्रेम गर्नुभयो होला, किन लायक त थिएन, म चाहिँ उहाँको विरोधी थिएँ, उहाँको आज्ञाहरू सबै तोडेका थिएँ, उहाँलाई वास्ता पनि गरेको थिएन, खोजेको पनि थिएन, उहाँलाई रिस उठाउने कुराहरू गर्थेँ, मनमा एकदमै पापहरू बोकेर हिँड्थे, मेरो मुख तितो कुराहरूले भरिएको थियो, मेरो आँखा एकदम फोहोर कुराहरूलाई हेर्थ्यो, मेरो मन पनि छली दुष्ट। अनि कसरी उहाँले किन प्रेम गर्नुभयो, कहिले प्रश्न उठाएको छ त भन, उठ्नुपर्ने हो कि तपाईँ लाग्छ, मलाई त प्रेम गर्नुपर्छ, म जस्तो अब को छ र, है मलाई त प्रेम गर्नुपर्छ नि, ओहो मलाई प्रेम नगरे कसलाई गर्ने, कस्तो छ कि कस्तो छ तपाईँको सोच्नुहोस् त। यहाँ लेखक यहोन्ना त एकदमै छक्क पर्दै भन्दैछन्, हेर त यो भाषा छ नि, हेर त जुन यो प्रयोग भएको छ यहाँ, यो चाहिँ कुनै अचम्मको कुरा, हेर त त्यहाँ हेर त भन्छ नि हामीले, त्यस्तो शब्द हो यहाँ, हेर त हामीलाई पिताले कस्तो किसिमको प्रेम गर्नुभयो, कस्तो किसिमको, यो त अचम्म भयो, यो कस्तो नौलो कुरा सुन्नु परेको, यो कल्पनामा पनि नचिताएको, यो एकदमै कहिले सोच्दै नसोचेको कुरा यहाँ छ, यो हुनाले त्यसरी भनिन्छ। अनि त्यसैले कहिले सोच्नु भएको छ परमेश्वरले मलाई किन प्रेम गर्नुभयो? अनि भजन लेखकले जे भन्छ, जान्दिन म
किन परमेश्वरले मलाई प्रेम गर्नुभयो म जान्दिन 86 नम्बर वचनमा म जान्दिन किन परमेश्वरले मलाई खोज्नुभयो म जान्दिन किन उहाँले चाहिँ मलाई यसरी बचाउनलाई आफ्नो प्रिय पुत्र दिनुभयो म जान्दिन किन उहाँ चाहिँ यत्रो मेरो पापहरू बोकेर क्रुसमा मर्नु भयो स्वार्थे उहाँले सबै सिद्ध्याइदिए पनि हुन्थ्यो नि अनि ठिकै हुन्थ्यो न्याय नै हुन्थ्यो उहाँले चाहिँ हामीलाई सबैलाई चाहिँ नष्ट गर्नुभयो भने पनि त्यहाँ कुनै अन्याय हुँदैन थियो तर उहाँले प्रेम गर्नुभयो त्यसैले यो पहिलो योनाको पत्रमा छ नि एउटा कुरा चाहिँ घरिघरि दोहोरिन्छ यो चाहिँ परमेश्वर प्रेम हुनुहुन्छ भन्ने कुरा अनि त्यो नै हामी बुझ्न सकौँ बुझ्न सकौँ नि हामी चाहिँ खोज बुझ्न कोसिस गर्नुपर्छ के हामी हाम्रो पिताको मन बुझ्न कोसिस गर्नु पर्दैन तपाईँ बुवा आमा हुनुहुन्छ कतिजना होइन त अनि बुवा आमाहरू तपाईँलाई म सोध्न चाहन्छु तपाईँले छोराछोरीलाई तपाईँले प्रेम गर्नुहुन्छ भने तपाईँलाई जहिले पनि के लाग्छ मेरो छोराछोरीले चाहिँ मेरो प्रेम बुझ्दै हुन्थ्यो म कति उनीहरूलाई चाहिँ प्रेम गर्छु वास्ता गर्छु कति सोचिरहेको छु उनीहरूको लागि म कति दुःख गरेर छु अथवा कति चाहिँ मलाई फिक्री छ उनीहरूको बुझ्दै हुन्थ्यो हामी पापी भएर पनि त्यस्तो छ परमेश्वर झन् कति हुनुहुन्छ अनि हामी बुझ्न कोसिस नगर्ने परमेश्वरको प्रेमलाई अनि अनि त्यो त्यो मन लिएर बाइबल पढ्नुहोस् प्रियर त्यो मन लिएर प्रार्थनामा जानुहोस् अनि त्यो मन लिएर प्रश्नहरू लिएर परमेश्वरमा आउनुहोस् परमेश्वर पिता मलाई किन प्रेरित गर्नुभयो तपाईँले मलाई बुझ्न सहायता गर्नुहोस् अनि त्यसैले यहाँ अचम्मको प्रेमको कुरा गर्दै यूहन्नाले सुरु गर्छन् अनि यो अचम्म छ किनभने एउटा नरक जानुपर्ने एउटा शैतानको बच्चा एउटा पापी दुष्ट चाहिँ अब परमेश्वरको सन्तान भएको छ कसरी उभएको छ भने एउटा भयङ्कर ठुलो आश्चर्य कर्मद्वारा त्यो आश्चर्य कर्मलाई चाहिँ नयाँ जन्म भनिन्छ त्यो आश्चर्य कर्म तपाईँको जीवनमा भएको छ कि छैन तपाईँको जीवनमा यो आश्चर्य कर्म भयो कि भएन नयाँ जन्म नयाँ जन्म प्रभु येशूले भन्नुभयो साँझ साँझ म तिमीहरूलाई भन्दछु कोही मानिस नयाँ गरी जन्मेन भने उसले परमेश्वरको राज्य देख्न सक्दैन नयाँ जन्म बिना एउटा व्यक्ति स्वर्ग जाने यो आश्चर्य कर्म हो जब चाहिँ हामी विश्वास गर्छौँ परमेश्वरले हामीलाई नयाँ जन्म दिनुहुन्छ अनि के हुन्छ फलस्वरूप हामी नयाँ व्यक्ति बन्छ अनि हाम्रो नयाँ सोचाइ हुन्छ नयाँ इच्छा हुन्छ नयाँ चाहनाहरू हुन्छ नयाँ खोजीहरू हुन्छ नयाँ दिशा हुन्छ नयाँ लक्ष्य हुन्छ यो जीवनको परिवर्तन नै हुन्छ वास्तवमा अनि बढ्दो बढ्दो रूपमा हुन्छ जस्तै एउटा सानो नानी जन्मेपछि ऊ बढ्दै जान्छ अनि आत्मिक रूपमा नयाँ जन्म हुन आवश्यक छ अब यति महत्त्वपूर्ण छ तर हाम्रो विषय यहीँ नै मात्र हामी यहाँ केन्द्रित हुन सक्दैन मैले है हामी अगाडि बढ्नुपर्छ यहाँ पढ्छौँ कि यो परमेश्वरको कस्तो किसिमको अलौकिक अचम्मको प्रेम जुन प्रदान गर्नुभयो त्यसको फलस्वरूप हामी चाहिँ परमेश्वरको सन्तान भन्ने नाम पाएका छौँ दर्जा पाएका छौँ साँच्चै नै भएका छौँ अनि दोस्रो कुरा चाहिँ एकातिर हामी चाहिँ परमेश्वरको सन्तान भएको छ भने अर्कोतिर चाहिँ अब अर्को समूह ठ्याक्कै छुट्टिन्छ अब ठ्याक्कै छुट्टिन्छ तपाईँले जब नयाँ जन्म पाउनुहुन्छ ठ्याक्कै तपाईँले के देख्नुहुन्छ म यतापट्टि छु ओहो ऊ त उतापट्टि छ हुनसक्छ श्रीमतीले प्रभुलाई पाए एक दिन सुसमाचार सुन्दै 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 अनि उसको हृदय कायल 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 हुँदै गयो अनि प्रभु येशु क्रुसमा मर्नुभएको अनि बौडी उठ्नुभएको अनि यो सब सत्य देख्यो अनि उसले छ्याङ्गै देख्यो प्रभु येशुलाई उसले विश्वास गर्यो पश्चाताप गर्यो तुरन्तै उसले के थाहा पाउँछ म त यतापट्टि छु मेरो श्रीमान त उतापट्टि छ मुक्ति पाएको छैन नयाँ जन्मेको छैन एउटा विश्वासीले चाहिँ छ्याङ्गै के देख्छ भने म एकातिर छु संसार अर्कोपट्टि छ यो उनीहरूले त्यही भन्दछ हेर्नुहोस् यसै कारण संसारले हामीलाई चिन्दैन तपाईँलाई त्यस्तो भयो कहिले यहाँ बदलियो यही संसारमा थिएँ, एक्कासीमा संसारबाट म अलग जस्तै भएको छु, यही संसारमा हिँडिरहेको छु, तर त्यही मान्छेहरूसित घनिष्ठ घनिष्ठ मेरै परिवारको सदस्यहरूबाट पनि एक्कासी म चाहिँ यहाँ फरक भिन्नता आएको छ। किनभने हामी परमेश्वरको सन्तान भयौँ अनि उनीहरू चाहिँ परमेश्वरको सन्तान छैन, अनि यसै कारण संसारले हामीलाई चिन्दैन। किन? किनभने यसले उहाँलाई चिनेन। जोड चाहिँ केमा दिएको रहेछ? चिनेन, चिनेन भनिरहेछ दुई दुई पटक। त्यसैले चिन्नु व्यक्तिगत रूपमा येशु ख्रीष्टलाई चिन्दैन संसारले। हो उनीहरूले चाहिँ येशु धर्म भनेर उनीहरूले नाम पनि सुनेछन्, कोही कोहीले त धेरै कुरा बताउनु पनि सक्छन् येशु ख्रीष्टको बारेमा, सबै थाहा छ मलाई भन्छन् अनि 2000 वर्ष अगाडि यो भएको यस्तो यस्तो भएको उनीहरूले बताउनु पनि सक्छन्, पढेको पनि छ, तर उनीहरूले चिन्दैन। व्यक्तिगत सम्बन्ध छैन भनेको, प्रभु येशूको बारेमा मात्र जानेछन्, प्रभु येशूलाई चाहिँ चिन्दैन। हामीले चाहिँ चिनेका छौँ अनि त्यसैले यहाँ भिन्नता आउँछ। साँचो क्रिस्चियन विश्वास चाहिँ चिन्नु हो, प्रभु येशूलाई व्यक्तिगत रूपमा चिन्नु हो। अनि यही योहन्नाले चाहिँ यो पत्र लेखे, यही योहन्नाले योहन्नाको सुसमाचार लेखे, अनि योहन्ना सुसमाचारको 1:10 उसले भनेको छ, उहाँ संसारमा हुनुहुन्थ्यो तर संसारले उहाँलाई चिनेन। संसार उहाँद्वारा बनिएको थियो तर संसारले नै उहाँलाई चिनेन। अनि यही योहन्नाले यो पनि भनेको छ, प्रभु येशूले भन्नुभएको कुरालाई उल्लेख गरेको छ, पितालाई प्रभुले प्रार्थना गर्नुभयो, पिता तिनीहरूले तपाईँलाई चिनन् र तपाईँले पठाउनु भएको येशू ख्रीष्टलाई चिनन् अनि यही नै अनन्त जीवन हो भन्नुभएको छ योहन्ना 17:3। त्यसैले यहाँ चाहिँ के देख्छौ, दुईटा आत्मिक परिवारहरू भएको छ, दुईटा परिवारहरू आत्मिक दृष्टिकोणमा यस संसारमा दुईटा समूह छ, एउटा चाहिँ परमेश्वरका सन्तानहरू परमेश्वरबाट जन्मेकाहरू, अर्को चाहिँ जो परमेश्वरको सन्तान होइन। पहिले योहन्ना 3:10 उनीहरूको कसको सन्तान हुन् त? पहिले योहन्ना 3:10 हेर्नुहोस् त, परमेश्वरका सन्तान र शैतानका सन्तान यसैबाट प्रकट हुन्छन्। यहाँ दुई समूह छन् अनि त्यसको बारेमा योहन्नाले यहाँ बताउन लागिरहेछ अलिक तलतिर, आज त्यहाँ हामी त पुग्दैनौँ, तर यहाँ चाहिँ पहिला चाहिँ उसले परमेश्वरको सन्तानको कुरा गर्दैछ। अनि पछि आए प्रभुको इच्छामा, आज त होइन पछि पछि प्रभुको इच्छामा चाहिँ के देख्छ भने, दुईटा तरिकाले को चाहिँ कसको सन्तानको छुट्टिन्छ भनेर योहन्नाले सिकाउँछन्। योहन्नाले के सिकाउँछ भने, पहिले योहन्ना 3:3-10 चाहिँ के सिकाउँछ भने, यसरी छुट्टिन्छ, आदत स्वरूप धार्मिकतामा जिइरहेछ कि पापमा जिइरहेछ? पापमा जिउने बानी छ भने शैतानको सन्तान, धार्मिकतामा जिउने बानी छ भने ऊ चाहिँ परमेश्वरको सन्तान, यसरी छुट्टिन्छ। अर्को दोस्रो तरिका पनि देखेछ, यो चाहिँ 3:11-18, उनीहरूले कसलाई प्रेम गर्छ यसबाट पनि छुट्टिन्छ, परमेश्वरको कुराहरू परमेश्वरको जनहरूलाई प्रेम गर्छ भने उनीहरू परमेश्वरको सन्तान हुन्, तर संसारलाई प्रेम गर्छ परमेश्वर सन्तानलाई घृणा गर्छ भने शैतानको सन्तान हुन्, केही गाह्रो छैन बुझ्नलाई भनेर भन्छ यहाँ। अनि अब चाहिँ पहिलो योहन्ना के अरे पहिलो बुँदा यही नै हो, साँचो क्रिस्चियनहरू चाहिँ परमेश्वरको सन्तान हुन्। अब दोस्रो बुँदा पनि हेर्नेछौँ, यो चाहिँ दोस्रो पदलाई पढेर हामीले अध्ययन गर्नेछौँ, त्यहीबाट हाम्रो दोस्रो शिक्षा लिनेछौँ। दोस्रो पदमा के लेखेको छ, प्रियहरू हो, अहिले त हामी परमेश्वरका सन्तान छौँ अनि हामी के हुनेछौँ सो अहिलेसम्म प्रकट भएको छैन, तर हामी जान्दछौँ जब उहाँ देखा पर्नुहुनेछ तब हामी उहाँ जस्तै हुनेछ, किनकि हामी उहाँलाई उहाँ जस्तो हुनुहुन्छ त्यस्तै देख्नेछौँ। अब यसमा चाहिँ मुख्य एउटा बुँदालाई एउटा कुरालाई चाहिँ अध्ययन गर्न लागेको छ, त्यो चाहिँ के भने, साँचो क्रिस्चियनहरू चाहिँ एक दिन परमेश्वरको पुत्र जस्तै हुनेछ, यो पदले त्यही सिकाएछ, साँचो क्रिस्चियनहरू एक दिन ख्रिस्ट जस्तै बन्नेछ, अनि यो चाहिँ ज्यादै खुसीको कुरा हो। कहिले तपाईँलाई लागेको छैन है, म चाहिँ कहिले पुरै अलिअलि बदले हो प्रभुले ठुलो परिवर्तन ल्याउनु मेरो जीवनमा, तर कहिले चाहिँ म यस्तो कि पुरै बदलिने अनि साथै एउटै खराब विचार कहिले नउब्जिने, त्यस्तो हृदय कहिले हुन्छ, एउटै खराब झुकाव पनि नहुने, कहिले लोभ नलाग्ने, कहिले हामीलाई चाहिँ झडङ्ग रिस नउठ्ने, कहिले अरूलाई हामी चोट लाग्ने कुरा नबोल्ने, कुनै झुटो कुरातिर नलाग्ने, जहिले पनि परमेश्वरलाई सिद्ध हृदयले प्रेम गर्ने कहिले हुन्छ होला? यो साँचो विश्वासीहरूलाई चाहिँ एकदम इच्छा हुन्छ, म यस्तो हुनु पाइन्थे, प्रभु मलाई यस्तो बनाउनुहोस् भन्ने हुन्छ, अनि प्रार्थनामा पनि उनीहरूले यस्तै प्रार्थना गर्छन्। अनि यहाँ दोस्रो पदले चाहिँ सिकाउँछ कि एक दिन साँचो क्रिस्चियनहरू चाहिँ हो प्रभु येशु जस्तै उनीहरू पनि छ। हुन त अहिले नै हामी सन्तान चाहिँ हो, पछि हुने होइन, सन्तान त अहिले नै भइसक्यौँ, पछि मात्र हुने होइन, अहिले नै भइसक्यौँ। त्यो कुरा चाहिँ हेर्नुहोस् त दुई पदमा त्यही लेखेको छ, प्रियहरू अहिले त हामी परमेश्वरको सन्तान छौँ, अहिले नै हामी छौँ, परमेश्वरको सन्तान बन्न खोजिरहेको छैन, भइसक्यो, विश्वास गरेको दिनदेखि, नयाँ जन्म पाएको दिनदेखि सन्तान त भइसक्यो। तर कुरा के भने, तर हामी परमेश्वरको पुत्रहरू त भयौँ, तर पुत्र जस्तो चाहिँ भइसकेका छैन, उहाँको प्रिय पुत्रहरू त भइसक्यौँ, तर उहाँको स्वर्गीय पुत्र जस्तो चाहिँ भइसकेका छैन। अनि त्यसैले यहाँ भनेछ, प्रियहरू अहिले त हामी परमेश्वरको सन्तान छौँ, अनि हामी के हुनेछौँ सो अहिलेसम्म प्रकट भएको छैन, हामी जे हुनुपर्ने हो भइसकेका छैन भन्दैछ। हामीलाई अरूले हेर्दाखेरि चाहिँ हामी जस्तो हुनेछौँ एक दिन त्यस्तो रूपमा हामी छैन भने, यसबाट हामी दुईटा कुरा देख्छौँ किन हामी भइसकेका छैनौँ है। एउटा चाहिँ त्यसरी सानो नानीहरू, हाम्रो बिचमा सानो नानीहरू छ होइन, अनि सानो बच्चा रोइरहेको छ अहिले होइन, हामी पनि त्यस्तै छौँ एक हिसाबले, अपरिपक्व जस्तो पाएको हुनुपर्ने है छैन है, ऊ अपरिपक्व छ त्यसैले उसलाई लाग्यो रुन्छ होइन, केही हुन्छ उसलाई चाहिँ, उसलाई चाहिँ सहायता चाहिरहन्छ, अरूले सम्हालिरहनुपर्छ होइन, उसलाई बोकिरहनुपर्छ होइन, ठिक छ बच्चा है। तर हामी पनि आत्मिक रूपमा चाहिँ एउटा चाहिँ पाएको नभएर, एक्चुअली छ नि हिब्रू पाँच अध्यायमा मसँग पल्टाउनुहोस् है, हिब्रू पाँच अनि यहाँ फर्किहाल्नेछौँ, त्यसैले यहाँ चिन्ह प्र्याक्टिस गर्नुहोस्। अनि हिब्रू पाँच अध्यायमा यस विषयमा चाहिँ, हिब्रू पाँच अध्यायमा लेखिन्छ, वास्तवमा छ नि तपाईँलाई थाहा छ हिब्रूको पुरै पुस्तक नै के को बारेमा भने, हामी अझ पाएको हुनु पर्यो भन्ने विषयमा, हामी चाहिँ अघि बढ्नुपर्छ, हामी यही तहमा बस्नु भएन, हामी बढ्नु पर्यो विषय नै हेर। अनि यहाँ हिब्रू पाँचको 11-14 पदमा चाहिँ यसरी हेर्नु पर्छ, यस्तो खालको अर्थीहरू र दिँदैछन् लेखकले, उहाँको विषयमा अर्थात् प्रभु येशूको विषयमा भन्नुपर्ने कुराहरू हामीसँग धेरै छन्, अनि अर्थ बताउनु कठिन छ किनकि तिमीहरू सुन्नमा बोधा भएका छौ, किनकि समय अनुसार त तिमीहरू गुरु भइसक्नु पर्ने थियो, तर परमेश्वरका वचनहरूका सुरुका शिक्षाहरू पो फेरि तिमीहरूलाई सिकाउन तिमीहरूलाई खाँचो छ, अनि तिमीहरू यस्ता भएका छौ जसलाई खतिलो खानेकुरा होइन तर दुधै चाहिन्छ, किनकि दुध पिउने हरेक मानिस धार्मिकताको वचनमा सिपालु हुँदैन किनकि ऊ बालकै हुन्छ, तर खँदिलो खानेकुरा कुरा बढेका मानिसहरूका निम्ति हो जसका ज्ञानेन्द्रियहरू काममा परिपरिकन दुवै असल र खराब खुट्याउनका निम्ति अभ्यस्त भएका हुन्छन्। एउटा कुरा लिउँ यहाँ, यो धेरै कुरा छ तर एउटा कुरा के भने, आत्मिक रूपमा पाएको नहुनु भनेको चाहिँ के रहेछ भने, मुख्य चाहिँ वचनसितको उसको सम्बन्धको कुरा रहेछ। त्यो खण्डमा पढ्दाखेरि जो विश्वासी भएर पनि आत्मिक रूपमा पाएको छैन भनेको चाहिँ ऊ वचन चाहिँ उसले लिन सकिरहेछ जति लिनुपर्ने थियो. उसले चाहिँ वचनमा सिप बढेको छैन, उसको ज्ञान बढेको छैन, अनि उसले चाहिँ प्रभु यीशुको ज्ञानमा गहिरो शिक्षाहरू लिन नसक्ने अवस्थामा छ. ऊ चाहिँ पाको नभएको हो. त्यसैले तपाईँले आफूले जाँच्नुहोस् तपाईँ कतिको बाइबल खानुहुन्छ. बाइबल होइन दाल भात मासु तरकारी त अवश्य खानुहुन्छ, एकदम मिठो गरी खानुहुन्छ अनि खानुहोस् पनि खानुपर्छ. तर आत्मिक कुराहरू नि त्योभन्दा बहुमूल्य कुरा चाहिँ यहाँ है. अनि तपाईँलाई चाहिँ ल अब मेरो भोजको समय आयो है अब भनेर तपाईँले बाइबल खोल्नुहुन्छ. अब चाहिँ मेरो चाहिँ यहाँ केक खाने समय आयो. अब चाहिँ मेरो चाहिँ यहाँ चाहिँ चिकन करी खाने समय आयो है. के मिठो लाग्छ तपाईँलाई है एकदम. अनि तपाईँ चाहिँ पढेको पढे यहाँसम्म कि कसैले बोलाउँछ है कति पढेर भन्ने कसैले बोलाउँछ तपाईँलाई. तपाईँ यति तल्लिनु हुन्छ खाना खाँदा अनि तपाईँले घडी हेर्नु भयो ल भर्खर 15 मिनट भने त 2 घन्टा भइसक्यो. तपाईँलाई त्यस्तो हुन्छ नि हुँदैन. तर आत्मिक रूपमा जो पाएको छैन उसले चाहिँ यसो पढ लिनै सक्दैन. खै के हो यो आँखा मेरो दुख्न थालिरहेको छ बाइबल पढ्यो कि के भयो होइन केही बुझ्दैन भा है. विश्वास गरेको कति वर्ष भयो 10 वर्ष भइसक्यो केही बुझ्दिन. अलिअलि बुझ्छु ख्रिस्ट हाम्रो पाप अँ त्यो त बुझ्छु. म दुधको कुराहरू चाहिँ बुझ्छु तर खरिलो गहुँको रोटीहरू है अनि खँदिलो कुराहरू किन लिन नसक्यो. त्यसले चाहिँ आत्मिक पाको पनाको अभाव बताइरहेछ. प्रिय दाजुभाइ दिदीबहिनीहरू तपाईँ पाको बन्नलाई चाहिँ तरिका छ सजिलै आउँदैन. कति मेहनत गर्नुपर्छ आफ्नो छोराछोरीहरूलाई हुर्काउनलाई. अनि बुवा आमाले मेहनत गर्छन् तर त्यो बच्चाले पनि खान सक्नुपर्छ, उसको शरीरले पनि त्यो धान्न सक्नुपर्छ. त्यस्तै परमेश्वरले पनि तपाईँलाई पिताले तपाईँलाई धेरै खुवाउन चाहनुहुन्छ, तपाईँको बुवाले तपाईँलाई धेरै बढाउन चाहनुहुन्छ. तर तपाईँ चाहिँ खानुपर्छ, समय दिनुपर्छ. समय एउटा मुख्य समय चुनौती त समय नै होला जस्तो लाग्छ होइन. इमान्दार भएर भन्नु मलाई समय त होइन हामीलाई समय नै नपुग्ने किनभने हाम्रो त त्यहाँ 24 वटा कामहरू छन् गर्नुपर्ने. अनि बाइबल पढ्नलाई त अब कहाँ समय थियो. हप्ताको एक दिन गएको छौँ तर यसमा चाहिँ हाम्रो ध्यान कम छ अनि त्यो कारण चाहिँ हामी पाएको हुँदैन. पहिलो कुरा चाहिँ त्यो हामी होइन एकदम सांसारिक भएर हिँडिरहेकै नहोला. हामी होइन चेतावनी लिन्छौँ प्रभुको डर मान्छौँ तर तैपनि पाएको चाहिँ नहुने किन. अरूलाई सिकाउन सक्ने किन नभएको. अरूलाई सान्त्वना दिन सक्ने, अरूकोलाई चाहिँ चेतावनी दिन सक्ने, अनि निराश भएकोलाई चाहिँ एक दुईवटा पद बाँडेर उसलाई उठाउन सक्ने किन नभएको. हामी यदि समय हामीले नदिएको हामी आफै चाहिँ ठिकै होला हामी होइन तर बढेको नहुनु चाहिँ त्यो त्यसको यहाँ चाहिँ पावलले गुनासो गर्दैछ. दोस्रो कुरा पनि छ. दोस्रो कुरा हामी जस्तो हुनुपर्ने छैनौँ नबढेर तर अर्को चाहिँ अर्को चाहिँ पापले नै हुन्छ. यो चाहिँ शारीरिकपनले नै त्यो चाहिँ पहिलो कोरिन्थी 3 सिकाएको छ. हिब्रू 5 चाहिँ खासै उनीहरू पापमा जिरेको त्यस्तो भनेको त खासै छैन, खालि उनीहरू नबढेको मात्र भनेको छ. वचनमा सिपालु नभएको, अरूलाई सिकाउन नसकेको त्यो भयो. तर पहिलो कोरिन्थी 3 त अझ अर्को कुरा छ. यहाँ त के भने उनीहरू शारीरिक भएको, उनीहरू चाहिँ आपसमा झगडा गर्ने भएको अनि आपसमा डाहा गर्ने भएको हो. त्यो चाहिँ अब अर्को कुरा हामीलाई चाहिँ बढ्नबाट चाहिँ हामीलाई रोक्ने. त्यो चाहिँ पहिलो पनि 3:1 हामी 3 पदसम्म पढ्नेछौँ. अनि हे भाइहरू हो आत्मिक मानिसहरूसँग बोले चाहिँ
मैले तिमीहरूसँग बोल्न सकिनँ, तर शारीरिकहरूसँग अर्थात् ख्रिस्टमा दुधे बालकहरूसँग चाहिँ गरी बोले। मैले तिमीलाई दुध खुवाएँ, खदिलो खानेकुरो होइन, किनकि यस समयसम्म तिमीले यसलाई खान सकेनौ, न त अहिले नै सक्दछ। कारण चाहिँ यहाँ चाहिँ के रहेछ भने, किनकि तिमीहरू अझै पनि शारीरिक छौ, किनकि जब तिमीहरूका बीचमा डाँडा झगडा र फुटहरू छन् त के तिमीहरू शारीरिक होइन र? मानिसको चालमा हेर्दैन र एउटा मुक्ति नपाएको मान्छेहरूसँग मान्छे जस्तो हिँडिरहेछु भनेर कोरिन्थको विश्वासीहरूलाई भन्नु पर्यो। त्यसैले दुई खालको, एउटा चाहिँ अपरिपक्वता, अर्को चाहिँ शारीरिकपना। तर अपरिपक्वताको चाहिँ त एक हिसाबले हामी सबै नै अपरिपक्व छौँ होइन, जस्तो हुनुपर्ने हामी कोही पनि छैन, तर बढ्दो रूपमा हामी छौँ भने पनि पुत्र जस्तो भएका छैनौँ। अनि तर अर्कोतिर यो शारीरिकपना भनेको चाहिँ कहाँबाट आउँछ भने, भित्रकै पाप स्वभावले चाहिँ ल्याउने समस्या हो। हामीसँग पाप स्वभाव छ, नयाँ स्वभाव छ होइन, पुरानो मान्छे नयाँ मान्छे, यो त स्पष्ट छ नि होइन। अनि जब अनि कस्तो भने, हरेक दिन हरेक घडी हरेक निर्णय जब आउँछ, दुईवटा बाटो छ। एउटा बाटो चाहिँ शरीरलाई हस भन्ने कि होइन, कि अर्को चाहिँ पवित्र आत्मालाई हस भन्ने रोजाइ हो। अनि आज तपाईँ यहाँ संगति आउनलाई पनि तपाईँले रोज्नु पर्यो, चुनौती पनि थियो होला, ठ्याक्कै के आइपुग्यो होला, रोज्नु पर्यो ल म संगति जाने कि म यतातिर जाने है। अनि कुनै कुनै त अब एकदम इमर्जेन्सी नै हुन्छ, जस्तो कि दिनेशजी चाहिँ फोन गर्नुभयो, उहाँले चाहिँ वास्तवमा उहाँ संगतिमा आज बस्ने नै उहाँको योजना थियो, तर विजय छ नि सानो विजय, विजयको बुवा चाहिँ उहाँकोलाई प्रार्थना पनि गर्नु भने उहाँ प्यारालिसिस भएछ, उहाँलाई हिजो 11 बजेर होइन प्यारालिसिस भयो। अब अनि कोही पनि थिएन रहेछ उहाँलाई सहायता गर्ने, त्यसैले उहाँले लाँदै हुन्छ अथवा लैसक्नु भयो। त्यो त्यो बेग्लै कुरा हो, त्यो इमर्जेन्सी जुन आइपर्छ होइन जसलाई। तर कस्तो भने, जुन चाहिँ हामीले चाहिँ होइन त्यो चाहिँ म अहिले सक्दिनँ, मेरो चाहिँ अति नै महत्त्वपूर्ण काम छ, म चाहिँ जा जानु छ, त्यो मेरो जीवनमा चाहिँ नम्बर एक कुरा हो, म जानुपर्छ, त्यो चाहिँ अठोट लिएर चाहिँ आउनुपर्छ। तपाईँ यहाँ यसरी आउनुभएको छ, तपाईँ यस्तो तरिकाले चाहिँ गरिनु भने अरूहरूको लागि तपाईँ नमुना हुन्छ, तपाईँलाई म एकजनाले के फरक पर्छ, एकदम फरक पर्छ है, न त हेरिरहन्छ है ऊ त छैन, म पनि नयाँ हुन्छ क्या है, त्यस्तो त हुन्छ, मान छ कमजोर छ है। त्यसैले एकअर्कालाई नयाँ, प्रभु म तपाईँको आवाज सुन्न चाहन्छु, मलाई सिक्नु परेछ, अनि प्रभु तपाईँले भन्नु नै भनेछ जाओ अनि भेला हो, अनि अझ प्रार्थना गरेर भन्नुहोस् प्रभु म अर्काको लागि आशिष हुन सक, त्यसरी आउनु। अनि त्यसैले यहाँबाट सुरु हुन्छ, अनि त्यसैले हरेक दिन चाहिँ रोज्नु परिरहेछ, नयाँ स्वभावलाई हस् भन्ने कि पुरानो स्वभावलाई हस् भन्ने, पवित्र आत्माको भनेको मान्ने कि हाम्रो शरीरले भनेको मान्ने। अनि त्यसैले केमा छौँ भने अहिले अब बुझ्नुपर्ने, परमेश्वर सन्तान त भइसक्यो, हुनु खोजिरहेको छैन, तर अहिले चाहिँ केमा छौँ भने परमेश्वर सन्तानहरू चाहिँ एउटा प्रक्रियामा छ, एउटा भनौँ पाठशालामा छौँ, एउटा स्कुलमा छौँ, हामी आत्मिक स्कुलमा छौँ, अहिले हामी परमेश्वरको आत्मिक विद्यार्थीहरूमा हौ, अनि परमेश्वरको यो स्कुलमा चाहिँ हामी हाम्रो एउटा प्रक्रिया भइरहेछ। के भइरहेछ भने एउटा जीवनभर प्रभुका यो जीवनभरको लागि चाहिँ हामीलाई एउटा प्रक्रिया छ, हरेक दिन रोज्नुपर्ने रोज्नुपर्ने, आत्मिक कुरा, शारीरिक कुरा, सांसारिक कुरा, आत्मिक कुरा है है। अनि यो चाहिँ त्यहीबाट बढ्ने हो, हरेकचोटि जब तपाईँले प्रभुलाई पहिलो स्थान दिनुहुन्छ, आत्मिक कुरा रोज्नुहुन्छ, प्रभुको इच्छा जे जहाँ छ त्यो पालन गर्न तपाईँ एक कदम चाल्नुहुन्छ, तपाईँ बढ्न थाल्नुहुन्छ है। अनि तपाईँ होइन पछाडि हट्ने बित्तिकै कति तपाईँले हासिल गरेको पनि एक्कासी पछाडि जान्छ, अगाडि बढ्न चाहिँ गाह्रो छ है। अस्ति हाम्रो प्रज्वल भाइहरू यहाँबाट जानुभएपछि पहिरोमा हिँड्नु भएछ, उहाँ तपाईँले सुन्नुभयो होला है, प्रज्वल भाइहरू पहिरोमा त हिँड्नु कस्तो थाहा, म त सकिहाल्छु नि भनेर गएको थिएँ, 81 घुँडासम्म यहाँभित्र छिर जमाएको खुट्टाको चप्पल पनि अड्केछ यो लोभित्र है. अब एक हिसाबले पहिरोमा हिँडेर जस्तै छ आफ्नो जीवन चाहिँ है, सजिलो छैन. तर चिप्लिन पछाडि चिप्लिन चाहिँ धेरै सजिलो छ, फेरि पछाडि चिप्लिन चाहिँ छिट्टो चिप्लिन सक्छ, अगाडि जानलाई चाहिँ लागिरहनु पर्छ. अनि बढ्ने चाहिँ यो यस्तो खालको प्रक्रिया, यस्तो खालको स्कुल छ परमेश्वरको स्कुलमा. अनि त्यसैले यहाँबाट के बुझ्छ भने हामी एक्कासी रातारात हामी आत्मिक बन्दैनौँ. हामी एक्कासी रातारात एकदम सिकाउन सक्ने, बुझेको लिन सक्ने बन्दैनौँ हामी. हामी चाहिँ बिस्तारै हुन्छ. अनि क्रिस्चियन जीवनको लक्ष्य चाहिँ के हो भने ख्रिस्ट जस्तो हुनु हो. किन यहाँ के लेखेको छ, पहिलो योहन्नामा फर्केर जाउँ त, पहिलो योहन्ना 3 अध्यायमा पहिलो योहन्ना 3 को 2 पदमा छौँ. अनि सानो आज चाहिँ हामीले चाहिँ कस्तो गर्दैछौँ भने सूचना दिनुपर्छ चाहिँ 11:30-12 गर्ने गरिरहेथ्यौँ, अनि आधा घन्टा ब्रेक दिन्थ्यौँ. अनि आज चाहिँ हामीले गवाई पनि यहाँ दिने मौका भएकोले सल्लाह गरेको थियो, आज चाहिँ हामी 11:00-1 गर्नेछौँ, त्यसपछि ब्रेक लिनेछौँ. सक्नुहुन्छ होला है? ल, त्यसैले पहिलो न 3 को 2 पदमा प्रियहरू हो, अहिले त हामी परमेश्वरको सन्तान छौँ अनि हामी के हुनेछौँ सो अहिलेसम्म प्रकट भएको छैन, उहाँ जस्तो भइसकेको छैन, तर हामी जान्दछौँ जब त्यसलाई चुकुले लाइदिए मलाई विनोद भाइले कृपया सहायता गरिदिनुहुन्छ, धेरै धन्यवाद. पहिलोभन्दा 3:2 यो पदले के सिकाउँदैछ, 1 सन्तान त अहिले नै भइसक्यो विश्वास गरेको दिनदेखि, उहाँको परिवार भइसक्यो. नम्बर 2 तर पुत्र जस्तो चाहिँ भइसकेको छैन, तर नम्बर 3 पुत्र जस्तो हुनेछ. त्यही कुरा सिकाएको छ यहाँलाई, कहिले जब उहाँ देखा पर्नुहुनेछ तब हामी उहाँ जस्तै हुनेछ. जब उहाँ देखा पर्नुहुनेछ अर्थात् जब प्रभु येशु ख्रिस्ट आउनुहुन्छ, जब आमने सामने उहाँलाई देख्छौँ तब हामी उहाँ जस्तै हुनेछौँ, किनकि हामी उहाँलाई उहाँ जस्तो हुनुहुन्छ त्यस्तै देख्नेछौँ, प्रभुलाई हामीले देख्नेछौँ अनि हामी उहाँ जस्तै हुनेछौँ. त्यो यहाँ भनिरहेको छ. अहिले चाहिँ हामी उहाँलाई देख्दैनौँ, शारीरिक रूपमा देख्दैनौँ, अहिले हामी उहाँलाई देख्दैनौँ, हो प्रत्यक्ष रूपमा चाहिँ देख्दैनौँ, तर अहिले हामीले चाहिँ उहाँलाई देख्न पनि सक्छौँ. त कसरी भने पवित्र शास्त्रमा यो पुरै बाइबल प्रभु यीशुको बारेमा हो. वास्तवमा त्यो जति हामी प्रभुमा बढ्दै गयौँ, जति बाइबल पढ्दै गयौँ, त्यति झन्झन यो भनेको के रहेछ स्पष्ट हुन थाल्छ. हरेक इतिहासमा, हरेक पत्रहरूमा, हरेक हितोपदेशहरूमा, हरेक भजनहरूमा चाहिँ परमेश्वर कस्तो हुनुहुन्छ हामीलाई देखाइरहेको छ अनि प्रभु येशु प्रकट भइरहेको. तर हामी उहाँलाई चाहिँ यहाँ आम्ने सामने चाहिँ देखिरहेको छैनौँ, तर जति उहाँलाई बाइबलमा हेर्छौँ त्यति हामी बदलिन्छौँ. एकजना मान्छे 10 दिनलाई उसलाई निम्तो गरेको ठाउँमा भेट्न गएछ अनि 10 दिन त्यहाँ बसेछ, उसलाई आऊ यहाँ बसौँ भनेछ. अनि मलाई चाहिँ त्यस्तै भएको थियो 10 दिनलाई, मलाई चाहिँ धेरै वर्ष अगाडि म नयाँ विश्वास हुँदाखेरि चाहिँ 2 ज्यापानिज विश्वासीहरूले बोलाउनु भएको थियो. भर्खर उहाँहरू विवाहित हुनुहुन्थ्यो, विवाहित छोराछोरी थिए. अनि 10 दिन उहाँसँग बसेपछि अलिअलि म उहाँ जस्तै भएछ, ज्यापानिज जस्तो बोल्न थालेछ अलिअलि. अब उहाँहरू पनि अङ्ग्रेजी बोल्ने हो, म पनि अङ्ग्रेजी बोल्ने हो, तर ज्यापानिज जस्तो तरिकाले अङ्ग्रेजी बोल्न थालेछ उहाँ त है. 10 दिनमा हेर्नुहोस् है, उहाँसँग बोल्दा बोल्दा जोसँग हामी समय बिताउँछौँ, जसलाई हेरिरहन्छौँ, जसको कुरा सुनिरहन्छौँ, ऊ जस्तै हुन्छ.
अनि जति प्रभुलाई हामी हेर्छौँ बाइबलमा त्यस्तै हुन्छ। एक दिन चाहिँ हामी उहाँलाई आम्ने सामने देख्छौँ अनि त्यो दिन चाहिँ हामी उहाँ जस्तै हुन्छ, बाइबलले नै सिकाउँछ। अनि त्यसैले हामीले धेरै होसियार हुनुपर्छ हाम्रो छोराछोरीहरूलाई सङ्गतको बारेमा, उनीहरू कोसँग धेरै समय खेल्दैछन्, समय बिताउँदैछन्, कुरा गर्दैछन्। अनि हामी युवा भाइ बहिनीहरू विश्वासीलाई भन्छौँ होइन, धेरै नजिक नहुनु संसारको मानिसहरूसँग, आवश्यक काम कुरा छ गर्नुहोस् होइन, तर धेरै समय बिताउने उनीहरूसँग चाहिँ धेरै हिँड्ने तरिकाले त्यो चाहिँ कदापि नगर्नुहोस्। किन तपाईँको जस्तै हुन थाल्छ, यसोको देशमा नै गएछ, रिसाह मानिससँग नहिँड किन, न त तिमी ऊ जस्तै हुनेछौ भनेछ। अनि त्यसैले हामी चाहिँ प्रभुसँग समय बिताएर नै उहाँ जस्तो हुने, अनि यो चाहिँ प्रक्रिया हो, यो रातारात हुने होइन, हरेक दिन चाहिन्छ। त्यसैले म सोध्न चाहन्छु तपाईँलाई, के तपाईँको यस्तो बानी छ कि छैन, बसालिसक्नु भएको छ कि छैन, सुरु गरिसक्नु भएको छ कि छैन? त्यो के भने, हरेक दिन अरू कोहीसँग होइन तर तपाईँको प्रभुसँग समय बिताउने समय, एक्लै उहाँको बाइबल लिने, खोल्ने, सायद घुँडा टेक्ने, अनि सायद चिन्मा गर्ने, प्रार्थना गर्ने, अनि उहाँको वचन पढ्ने, प्रार्थना गर्ने बानी छ भन्ने चाहिँ मैले टाउको अनुमान गर्नेछ। अनि दिलमा मैले पनि बानी नै बसाल्नुपर्छ है, कहिले कहिले गर्न त गर्नुहुन्छ होला तर कस्तो भने बानी, अनि यो नै एकदम महत्त्वपूर्ण छ क्रिस्चियन जीवनमा चाहिँ असल बानीहरू बसाल्नुपर्छ। त्यो कहिले काहीँ गरेर चाहिँ त्यस्तो प्रभावकारी नै हुँदैन, कहिले काहीँ हामी स्कुल गएर हामी एसएलसी पास हुँदैन, हामी डिप्लोमा पाउँदैन कहिले काहीँ गएर है, अथवा कहिले काहीँ यसो किताब हेरेर हामी जाँच पास हुँदैन, हामी नियमित बानी आदतस्वरूप गर्नुपर्छ। अनि अब यो जस्तो चाहिँ महत्त्वपूर्ण अर्को छैन जस्तो लाग्छ क्रिस्चियन जीवनमा, चर्च आउनु एकदम महत्त्वपूर्ण छ, एकदम बानी बसाउनुपर्छ, तर एक्लै समय बिताउने समय चाहिँ एकदम त्यो सायद सबभन्दा महत्त्वपूर्ण त्यही छ। अब यो गर्नु त्यो नगर्नु भने होइन, दुइटै महत्त्वपूर्ण छ, बन्धु सङ्गति अनि एक्लै प्रभुसँग समय। तर एक्लै प्रभुसँग समय बिताइरहनु भएको छैन भने तपाईँ यहाँ आउँदा त्यति पाउनुहुन्न, तपाईँले केही केही पाउनुहुन्छ तर त्यति लिन सक्नुहुन्न है, अलिअलि तपाईँलाई हुन्छ तर त्यति हुन सक्दैन जति हुन सक्थ्यो है। त्यसले एकदम महत्त्वपूर्ण छ। म नयाँ क्रिस्चियन हुँदा नै कोही यहाँ मैले सुने है कि बिहानको जागो हुने समय है, मर्निङ वाच भन्ने गर्थ्यो पहिला पहिला, बिहान को घडी, बिहानको घडी, अनि त्यसलाई चुपचाप समय पनि भन्दो रहेछ। संसारभरि क्रिस्चियनहरूले विभिन्न नाम दिएको छ त्यो समयलाई, चुपचाप समय, चुपचाप समय भनेको बाइबल प्रार्थना, प्रभु र तपाईँ, अरूको पनि छैन, प्रभु र तपाईँ, केही संसार छैन, तपाईँको कोही पनि छैन है, तपाईँको प्रभु मात्रै। अनि यसरी चाहिँ अनि उहाँ त जानुहोस्, अब तपाईँ उहाँको सन्तान हुनुहुन्छ, उहाँ त पर्खिरहनु भएको छ, उहाँ तपाईँलाई भेट्नुहुन्छ, अनि तपाईँ चाहिँ उहाँको स्वर सुन्ने अब बानी हुन थाल्छ, आवाज सुन्न सक्नुपर्छ। उहाँको आवाज चाहिँ यो कुनै सुनिने स्वरमा होइन, कुनै सपना जस्तो स्वरमा होइन, तर पवित्र शास्त्रबाट उहाँले बोल्नुहुन्छ। अनि मैले बालुमा भने एकजना सानो 8-10 वर्षको केटोले पनि प्रभुलाई विश्वास गरेको रहेछ, एकदम खुसी भएछ, नयाँ जन्म पाए, अनि ऊ चाहिँ प्रार्थना गर्ने, बाइबल पढ्ने, चर्च जाने, अरूलाई बताउने यस्तो भइरहेको। तर एक दिन चाहिँ ऊ एकदम बेखुसी भइरहेको देखेछ उसको बाल सङ्गतिको शिक्षकले, अनि के भनेछ भने, अब के भयो है, केही भयो जस्तो तिमीलाई? अनि उसले भन्यो, हो केही भएको छ, उहाँ बोल्न छोड्नु भयो भनेछ, प्रभु मसँग बोल्नै छोड्नु भयो केही नै के। अनि उसले बुझ्न सक्यो, नयाँ क्रिस्चियनले बुझ्न सकेन चाहिँ के भएको, जहिले पनि म बाइबल पढ्दाखेरि उहाँ मसँग बोल्नुहुन्थ्यो, अहिले त पढ्छु, प्रार्थना गर्छु, उहाँ मसँग बोलेको जस्तै हुँदैन, उसले यो फरक देख्यो। अनि तपाईँ साँचो विश्वासी हुन्छ भने त्यो फरक देख्नुहुन्छ तपाईँ, जब तपाईँसँग उहाँ बोल्नुहुन्न, केही न केही छ, तपाईँले आफ्नो पाप स्वीकार गर्नु परेको छ, केही न केही तपाईँले चाहिँ प्रभु र तपाईँको बिचमा अर्कै चिज आउन दिनुभएको छ, हटाउनै पर्छ, गर्नुपर्छ, अनि तब चाहिँ उहाँले हामीलाई बदल्नुहुन्छ। यो कुरा चाहिँ कदापि शैतानलाई चाहिँ चोर्न नदिनुहोस्, तपाईँको जीवनबाट खोज्न नदिनुहोस्। तपाईँको चुपचाप समय जसरी मती छ प्रभुले भन्नुभयो, गुप्त स्थानमा गुप्तमा देख्नुहुने तिम्रो पिताका जानु, ढोग बन्द गर्नु, अनि गुप्त हुनुहुने तिम्रो पितासँग चाहिँ प्रार्थना गर, र उहाँले तिमीलाई खुल्लम खुल्ला इनाम दिनुहुनेछ। जब हामी गर्छौँ उहाँले हामीलाई बदल्नुहुन्छ। अनि क्रिस्चियन जीवनको उद्देश्य नै के हो भने, लक्ष्य नै के हो भने, हामी हाम्रो निशाना हामीले ख्रिस्ट जस्तो बनाउन चाहनुहुन्छ उहाँले, अनि हामीले चाहनुपर्छ त्यो। अनि हेर्नुहोस् त पावल के अरे यो कति ढुक्क छ, एकदम निर्धक्क छ, यो एकदम पक्का कुरा हो भन्छ। दुई पदमा दुईवटा शब्द छ, दुई पदहरू मैले सुरुदेखि पढ्नु पर्ने छैन। प्रियहरू हो, अहिले त हामी परमेश्वरका सन्तान छौँ, अनि हामी के हुनेछौँ सो अहिलेसम्म प्रकट भएको छैन, तर त्यसको दुईवटा शब्द के छ, हामी जान्दछौँ, हामीलाई थाहा छ, हामी जान्दछौँ, हामीलाई निश्चित थाहा छ, यो एकदम पक्का कुरा हो कि हामी उहाँ जस्तै हुनेछौँ। कहिले? जब उहाँ देखा पर्नुहुनेछ। त्यो भने कहिले हो? जुनै पनि बेला हो, राप्चरको समय हामी बद्ली हुनेछौँ। पहिलो कोरिन्थी 15 बताउँछ, फिलिपी 3 21 बताउँछ, उहाँको जस्तै महिमित शरीर हाम्रो हुनेछ बताउँछ, भित्री बाहिर सबै हामी चाहिँ बन्दी हुनेछौँ। अनि एउटा विश्वास चाहिँ यसको पर्खाइमा छ, अनि त्यसरी उसले धैर्य गर्न सक्छ उसको सबै सङ्घर्षहरूमा, खाँचोहरूमा, प्रभावहरूमा, समस्याहरूमा, लडाइँमा, चुनौतीहरूमा, किनभने प्रभुले चाहिँ भन्नु भएको कुरा छ, उहाँ आउँदै हुनुहुन्छ, अनि उहाँलाई भेट्नेछ, उहाँ हामीलाई लिन आउनुहुनेछ। स्वर्गबाट प्रिय पुत्रको आगमनको बाटो हेर्दैछौँ। के तपाईँ हेर्दै हुनुहुन्छ? के को लागि पर्खँदै हुनुहुन्छ? विश्वासीहरू चाहिँ एउटा व्यक्तिलाई भेट्न पर्खिरहेको छ, प्रभु यीशुलाई। हामीले स्वर्ग जाने एउटा टिकट मात्र पाएको होइन, हामीले चाहिँ एउटा व्यक्ति नै हाम्रो जीवनमा पाएको, प्रभु यीशुलाई। त्यसैले अन्तमा चाहिँ तेस्रो कुरा म बाँड्छु, त्यो के भने 3 अनि यसबाट के बाँड्न सक्यो भने, साँचो क्रिस्चियनहरू चाहिँ अहिले नै ख्रिस्टको रूपमा चाहिँ बद्ली हुँदै हुन्छ। मैले भनेको शब्द मिलेन है, बद्ली भइरहेको हुन्छ, अहिले नै ख्रिस्टको रूपमा बद्ली भइरहेको हुन्छ। त्यो कुरा चाहिँ 3 सिकाउँछ। अनि उहाँमा यो आशा राख्ने हरेक मानिसले जस्तो उहाँ शुद्ध हुनुहुन्छ त्यस्तै गरी आफूलाई शुद्ध पार्दछ। त्यो पदले सिकाउँछ कि प्रभु यीशु शुद्ध हुनुहुन्छ, पवित्र हुनुहुन्छ, धर्मी हुनुहुन्छ, असल हुनुहुन्छ, सिद्ध हुनुहुन्छ, सबै थोक असल मात्र छ उहाँमा। अनि हामी उहाँको सन्तानहरू चाहिँ बिस्तारै, हामी साँचो विश्वास गर्छु, बिस्तारै के भइरहेछ, उहाँको रूपमा बद्ली भइरहेको हुन्छ भनेर छ। अनि यो चाहिँ वर्तमान कालमै भइरहेको हुन्छ भने छ, जुन यहाँ शब्द छ आफूलाई शुद्ध पार्दछ भने छ, यसको यो चाहिँ नियमित रूपमा अथवा आदत स्वरूप भइरहने प्रक्रियाको रूपमा पवित्रीकरण। हामी एक्कासी चाहिँ सिद्ध हुने चाहिँ होइन रहेछ भन्ने कुरा यो पदले पनि सिकाइरहेछ। शुद्ध आफूलाई शुद्ध पार्दछ, यो वर्तमान काल शब्द हो, पार्दछ भनेको चाहिँ यो निरन्तर चलिरहने वर्तमान कालको, अनि यो सकिएको छैन भनिरहेछ। अनि अर्को कुरा चाहिँ आफूलाई शुद्ध पार्दछ, यसको मतलब चाहिँ विश्वासी आफैले आफैलाई केही गर्नुपर्छ, परमेश्वरको बिना त होइन, त्यो त अवश्य होइन, तर विश्वासीको आफ्नो भाग छ, त्यो त्यत्तिकै चाहिँ हुँदैन, त्यत्तिकै बसेर त्यत्तिकै सुनेर मात्र पनि केही हुनेवाला छैन, हामी आफैले केही गरिरहेको हुनुपर्छ। अनि यो बद्लिने कारण चाहिँ हाम्रो निर्णयहरू हो, हाम्रो चाहिँ रोजाइहरू हो, हाम्रो पश्चातापहरू हो, हाम्रो पाप स्वीकार हो, आफूलाई नम्र पार्नुपर्ने कुरा, खोजी गर्नुपर्ने कुरा, हाम्रो भागहरू छन्, भरोसा गर्नुपर्ने कुरा। अनि यहाँ के भनेको छ भने तीन पदमा, अनि उहाँमा यो आशा राख्ने, यो आशा राख्ने भनेको म प्रभु जस्तै हुनेछु नि त, एक दिन प्रभु आउँदैछु म पनि उहाँलाई भेट्नेछु भन्ने यो आशा राख्ने हरेक मानिसले जस्तो उहाँ शुद्ध हुनुहुन्छ, अब त्यो तीन चार शब्दलाई विचार गर्नुहोस् त, जस्तो उहाँ शुद्ध हुनुहुन्छ त्यस्तै बनाउँछ। यसबाट के बुझ्छ भने मापदण्ड नाप्ने चाहिँ नाप चाहिँ प्रभु यीशु रहेछ, जस्तो उहाँ त्यस्तो, कुनै अरू मान्छे होइन, हाम्रो हामीलाई हामी को जस्तो हुनुपर्छ, हामी प्रभु यीशु जस्तो हुनुपर्छ, जस्तो उहाँ शुद्ध हुनुहुन्छ त्यस्तै गरी आफूलाई शुद्ध पार्दछ, उहाँ चाहिँ मानदण्ड हो। जस्तो कि यो मानदण्ड भनेको बुझ्नुहुन्छ है, र व्यक्तिले सिकाउँदैछ भने उसले भन्छ मैले जस्तो गरेको त्यस्तै गर्नु है, अनि त्यो सिकारु चाहे सिकर्मी होस् डकर्मी होस् इन्जिनियर होस् डक्टर होस् जेसुकै होस्, जो सिकारु छ सिकाउनेले जे गर्छ त्यस्तै गर्नु खोज्छ, अनि हामीले चाहिँ जस्तो उहाँ हुनुहुन्छ प्रभु यीशु चाहिँ तुलना गर्ने ढक चाहिँ उहाँ हो है, नाप्ने ढक चाहिँ उहाँ हो। त्यसैले यसबाट के सिक्छ भने हामीले चाहिँ एक अर्कासँग तुलना गर्नु हुँदैन, एक्चुली हेरौँ त दोस्रो कोरिन्थी 10 एकदम महत्त्वपूर्ण कुरा, हामीले एक अर्कासँग हेरेर तुलना गर्न थाल्यौँ भने अनि हामी समस्यामा पर्छौँ एकदम ठुलो, अनि मलाई लाग्छ कति विश्वासीहरू चाहिँ यसैमा अड्किन्छ, जस्तो उहाँ हुनुहुन्छ भनेर उहाँलाई हेर्नु छैन है, अरूहरूलाई हेरेको छ है, अब ऊ जस्तो ऊ छ जस्तो ऊ छ जस्तो म छु यतातिर कि हेर्नुपर्ने त जस्तो उहाँ हुनुहुन्छ पहिलोभन्दा तिनको दिन। त्यसैले यहाँ दोस्रो कोरिन्थी 10 हेर्नुहोस् त, पावलले भन्छ हामी त त्यस्तो गर्दैन, हामी यस्तो खालको गलत नाप जोख गर्दैनौँ किनभने त्यो बुद्धिमान होइन। दोस्रो कोरिन्थी 10:12 यहाँ लेखेको छ, किनकि आफ्नो प्रशंसा गर्ने कुनै कुनै मानिसहरूको गन्तीमा आफूलाई राख्न वा तिनीहरूसँग आफूलाई तुलना गर्न हामी साहस गर्दैनौँ, तर ती आफूलाई एक अर्कासँग नापजोख गर्नेहरू, कोसँग नापजोख गर्नेहरूले एक अर्कासँग, अब नापजोख कोसँग गर्नुपर्ने थियो वास्तवमा प्रभुसँग है, तर उनीहरूले चाहिँ यहाँ गरेछ, तर ती आफूलाई एक अर्कासँग नापजोख गर्नेहरू र एक अर्कासँग आफूलाई तुलना गर्नेहरू के होइनन्, बुद्धिमान होइन। ओहो, अब यो कुरा चाहिँ तपाईँको मनमा छिर्न दिनुहोस्, म के उदाहरणहरू दिन्छु, कसैले चाहिँ आएर चाहिँ भन्यो एउटा विश्वासीलाई, ओहो भाइ ओहो दिदी बहिनी दाई होइन तपाईँ त मण्डलीको सङ्गतिहरूमा विश्वासयोग्य हुनुपर्छ नि भनेर चाहिँ सम्झाउन खोजे अरे एउटा विश्वासीले अर्को विश्वासीलाई, अनि उसले जवाब दिन्छ तर के गर्नु रु फलाना विश्वासयोग्य छैन गरे, अब कोसँग नापजोख गरिरहेको थियो उसले। अथवा अर्को एकजना युवा भाइ अथवा बहिनीलाई भने ओहो यस्तो भिडियो गेम खेलेर त्यस्तो धेरै समय खेर नफला न, अनि उसले पनि भन्छ ए ऊ फलानाले त गर्छ, फेरि उसले पनि अरूसँग तुलना गर्दैछ, बुझ्नुहुन्छ है। अथवा दिदीबहिनीहरूको एउटा उदाहरण दिउँ है, ओ यो फेसन बदलिँदा बदलिँदा यो कुर्ता सुरुवाल त क्या एकदमै टाइट र एकदम खुल्ला भयो त्यसमा पनि चाहिँ यसलाई नि के अरे माथिसम्म देखिने यो खालको माथिसम्म चिरेको यस्तो त हुँदैन नि भनेर सम्झाउनु पर्दाखेरि खै अब तपाईँले भनेको ठिकै होला तर खै अब फलानाले चाहिँ लाउँछ, देख्नुभयो समस्या, हामी बढ्दैन कि त्यसरी जब एक अर्कासँग तुलना गर्ने एक अर्कालाई हेर्ने उसले हुन्छ भने मैले हुन्छ होइन, तर बाइबलमा चाहिँ भनेको छ जस्तो उहाँ हुनुहुन्छ हामी हेर्नुपर्ने चाहिँ वचनमा उहाँलाई हो, किन किनभने हामी उहाँको सन्तान हौ, किन किनभने हामी उहाँ जस्तो हुनु छ है सबैजना के उहाँ जस्तो हुनुहुन्छ म पनि तपाईँ पनि, अनि त्यसैले गर्दाखेरि अथवा अर्कोलाई भन्यो अरे छ नि त्यो शब्द चाहिँ प्रयोग गर्नु हुँदैन है, किनभने त्यो शब्द हामी प्रभुलाई नचिन्दा त त्यो शब्द मुखबाट मेरो पनि निस्किन्थ्यो तर अब चाहिँ त्यस्तो अपशब्द कुवचन त नबोल्नु नि, अनि उसले जवाब दिन्छ तिमी को हो मलाई सिकाउने है फलानाले त यस्तो शब्द प्रयोग गरेर सुनेको थिएँ मैले, अब त्यस्तो खालको तरिका चाहिँ बुद्धिमान होइन भनेर चाहिँ भयो, मैले भने होइन परमेश्वरले भनेको, सबभन्दा बुद्धिमान परमेश्वरले भन्नुभएको छ एकअर्कासँग तुलना नगर एकअर्काको नाम जोप नगर, मलाई हेर, मबाट सिक, मेरो जुवामुनि आऊ, म तिमीलाई सिकाउँछु, म तिमीलाई म जस्तो बनाउँछु। सर यति हाम्रो हृदयमा छिर्न दिनु आजलाई, मान्छेलाई हाम्रो नापदण्ड मानदण्ड नबनाऊ। एउटा क्रिस्चियनको मानदण्ड चाहिँ येशू ख्रीष्ट हो। त्यसैले यहाँ तिनवटा कुराहरू आज हेरौँ। एक चाहिँ साँचो क्रिस्चियनहरू परमेश्वरको सन्तान भइसके। दोस्रो कुरा, साँचो क्रिस्चियनहरू एक दिन ख्रिस्ट जस्तै हुनेछ। अनि तेस्रो कुरा, साँचो क्रिस्चियन चाहिँ अहिले नै आफूलाई उहाँ जस्तो हुनुहुन्छ त्यस्तै बनाउनको लागि आफूलाई सुन्नुहुन्छ। यसरी नै हामी अगाडि बढौँ, हामी रोक्नेछौँ प्रार्थना गरौँ है।